यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ताप्लेजुङ केबलकार निर्माण विवाद, भारतको ओडिसामा अध्ययनरत प्रकृति लम्सालको मृत्यु लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बैठकमा उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीले 7 दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको रूलिङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी। जुम्लाका 8 वटै स्थानीय तहको मुकाम राष्ट्रिय सड़क सञ्जालमा जोड़ियो। र रूसद्वारा युक्रेनमा हालसम्मकै अत्यधिक ड्रोन आक्रमण।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 को प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले ताप्लेजुङमा केबल कार निर्माणलाई लिएर भइरहेको घटना, भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साल मृत्यु लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले ठूलो संघर्षबाट प्राप्त गणतन्त्रमाथिको प्रहार सहन नसकिने भन्दै सत्तामा फर्किने मन भए चुनाव लड़ेर संसदमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभयो। उहाँहरूले सरकारको वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पुगेको भन्दै देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि गम्भीर हुन सभाको ध्यान आकर्षण गराउनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्नुभयो। बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नेपाल प्रहरी विधेयक 2081 दफावार छलफल लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले प्रस्तुत गर्नुभएको मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संविधान सभा सदस्य विदुर प्रसाद सापकोटाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। 2070 सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट काभ्रे जिल्ला क्षेत्र नम्बर 4 निर्वाचित सदस्य सापकोटाको 59 वर्षको उमेरमा यही फागुन 8 गते निधन भएको थियो। राष्ट्रसभामा नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी प्रतिवेदन पेश भएको छ। राष्ट्रसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो। यस्तै बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 र विद्युत व्यापार विधेयक 2080 टेबल भएको छ। बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले सभामा उठेका विषयहरूमा सम्बन्धित मन्त्रालयका मन्त्रीले 7 दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसअघि आजको बैठकको शुरूमा सांसदहरूले सभामा उठाइएका विषयका सम्बन्धमा सरकारको जवाफ नआएको भन्दै सभा अध्यक्षको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकको बिग्रदो आर्थिक अवस्था सुधारका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। त्यस्तै सांसदहरूले समाजमा घट्ने सामाजिक हिंसा, हत्या, बलात्कार जस्ता घटनाको समयमै सत्य तथ्य छानबिन गर्न, अन्तर्राष्ट्रिय सहयोगको खर्च पारदर्शिता र बाह्य मुलुकमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारले यथोचित कदम चाल्नुपर्ने लगायतका विषयमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 18 गते आइतबार 12:15 बस्नेछ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीबरा क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। पाथीभरामा केबल कार निर्माणको विषय विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म निषेधाज्ञा जारी गरेको हो। हिजो साँझ फुङलिङमा बजारमा नो केबल कार पक्ष र प्रहरी बीच झडप भएपछि परिस्थिति प्रतिकूल नभएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जना भन्दा बढ़ी मानिस जमघट हुन नपाउने, सभा जुलुस प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। जुम्लाको ग्रामीण गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ। स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सड़क निर्माण गरेपछि पछिल्लो समयमा त्यहाँका आठवटै स्थानीय तहका 60 मुकाम राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। तिला गाउँपालिका एक रारामा तिला नदीमाथि मोटरे बल पक्की पुल निर्माण भएपछि दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सड़क सञ्जालमा जोड़िएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायले जानकारी दिनुभयो। यसअघि सदरमुकाम खलंगा हुँदै कर्णाली राजमार्ग जुम्ला नागम सड़क खण्ड र नागम गमगढ़ी मूल सड़कमा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेका थिए। वीरगंज महानगरपालिका पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षणका लागि अगाडि बढ़ेको छ। वर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी भोग चलन गर्दै आएका व्यक्तिहरूबाट वीरगंज नगर क्षेत्रको 200 भन्दा बढ़ी जग्गा महानगर तथा नेपाल सरकारको नाममा ल्याइएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
वीरगंजमा अहिले झण्डै 3 अर्ब मूल्य बराबरको सरकारी जग्गा भू माफियाको कब्जाबाट सरकारको नाममा ल्याउन महानगर सफल भएको बताउँदै नगर प्रमुख राजेश मान सिंह
अतिक्रमण मुक्त गराउनलाई चाहिँ अभियानमा लागिरहेका छौँ र त्यसमा रेलवे लाइनको जुन जमिन थियो नेपाल सरकारको नाममा हुँदाहुँदै पनि केही भूमातेलाई आफ्नो नाममा ल्याउने जुन प्रयास गरेको थियो उहाँहरूको प्रयास विफल भएको छ।
महानगरले शुरू गरेको अभियानबाट भू माफियाहरू हतोत्साहित भएको बताउँदै सरकारी जग्गा हडप्नेलाई कड़ा कार्यवाही हुनुपर्ने माग नगरवासीको छ।
महानगरपालिकाले गरेको धेरै राम्रो काम हो, काखा पाखा नगरेर काम अझै अगाडि बढ्नुपर्छ जस्तो मलाई।
यसरी सरकारी जग्गाहरू हडप्नेलाई योभन्दा पनि अझै कड़ा कार्यवाही होस् भन्ने हाम्रो
नगरमा भएका जुन सम्पत्तिहरू थिए, जुन जग्गाहरू थियो, नगरपालिकाले आफ्नो अधीनमा ल्याउने जुन काम गरेको छ यो अत्यन्त सराहनीय रहेको छ।
महानगरले 209.10 सार्वजनिक अतिक्रमित जग्गा आफ्नो स्वामित्वमा ल्याइसकेको र अब महानगरमा सार्वजनिक जग्गा हडप्ने सपना कसैले नदेख्न महानगरका भौतिक पूर्वाधार सार्वजनिक अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसियाले बताउनुभयो।
समितिले हालसम्म 250 अतिक्रमित जमिनहरू सबै फाइलहरू अध्ययन गरेर 209.10 जति अहिलेसम्म वीरगंज महानगरपालिकाको नाउँमा ल्याइसकेका छौँ। महानगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा आफ्नो निजी भोग चलनमा राख्नु भएछ भने त्यो सपना अब नहेरे पनि हुन्छ।
सार्वजनिक जग्गा अतिक्रमण गर्ने विरूद्ध महानगरपालिकाले अगाडि बढ़ाएको अभियानलाई सहयोग गर्न तयार रहेको पर्सा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत अशोक कुमार भट्टराईले बताउनुभयो।
सरकारी सार्वजनिक जग्गाहरूको संरक्षण तत्काल स्थानीय तहले बढी गर्नुपर्ने हुन्छ, तर हामीले पनि जे गर्नुपर्ने उहाँहरूको सहयोगको लागि अधिकरण गर्न हामी तयार छौँ।
सार्वजनिक सम्पत्ति वर्षौंदेखि भोग चलन गरी आएका विरूद्ध वीरगंज महानगरपालिकाले चलाएको अभियानले अरबौंको सार्वजनिक सम्पत्ति संरक्षण हुने अपेक्षा नगरवासीले लिएका छन्। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ। समितिको आजको बैठकमा सांसदहरूले भन्सार विधेयकलाई कर मैत्री बनाउनु पर्ने धारणा राख्नुभयो। छलफलमा समिति सदस्यहरूले यूएस एड अन्तर्गत नेपालमा आएको अनुदान र सहयोगको दुरूपयोग भएको भन्ने विषय अत्यन्त संवेदनशील रहेको भन्दै त्यसको खर्च विवरण जनता सामु आउनुपर्ने धारणा राख्नुभयो। यसै गरी बैठकमा अन्तर्राष्ट्रिय सहयोगको प्रक्रिया र परिपाटीको आफ्नै विशेषता र मान्यता रहेको भन्दै अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति समितिमा छलफल गर्नुभन्दा वास्तविकताको खोजी गर्नुपर्ने धारणा राख्नुभयो। नेपाली सेनाले करिब 10 वर्षको अवधिमा 16,18,000 भन्दा बढ़ीको संख्यामा वृक्षारोपण गरेको छ। राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष 2072-73 हालसम्म उक्त संख्यामा वृक्षारोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। सोही कार्यक्रम अन्तर्गत हालसम्म चूरे क्षेत्रमा रहेका 20 तालतलैयाको संरक्षण र पुनर्निर्माण गरिएको छ। मुलुकका 12 राष्ट्रिय निकुञ्ज, एउटा एउटा वन्यजन्तु आरक्ष र शिकार आरक्ष सहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका 8 गण, 2 वन तथा पर्यावरण सुरक्षा गण र 7 अनाश्रित गुल्ममा गरी 9,046 जना जनशक्ति परिचालित रहेको युद्ध कार्य निर्देशक रविन्द्र खत्रीले जानकारी दिनुभयो। तनहुमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान शुरू गरेको हो। विगतमा तनहु वन डढेलो हुने जिल्लामा पर्ने गरेकाले वन कार्यालयले विभिन्न पालिकामा पुगेर सरोकारवालालाई वन डढेलो नियन्त्रणका लागि सतर्क गराउन सचेतनामूलक कार्यक्रम गरेको हो। मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील रहेको माइती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेको बेला 102 जना बालबालिकालाई उद्धार गरेको छ। माइती नेपालले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेलवे तथा बसबाट धनुषा र महोत्तरीको सीमा नाका भएर भारततर्फ गइरहेको अवस्थामा संस्थाका अनुगमन टोलीले प्रहरीको सहयोगमा उद्धार गरेको संस्थाले जनाएको छ। उद्धार गरिएका मध्ये 18 वर्ष मुनिका 53 जना तथा 18 वर्ष माथिका 49 जना रहेको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरूषोत्तम यादवले जानकारी दिनुभयो। गृह मन्त्रालयले दलितमाथि हुने भेदभाव, उत्पीड़न, छुवाछूत लगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी काम कारवाही अघि बढ़ाउन पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँले यसअघि 77 जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो। सरकारले एकीकृत जनसंख्या नीति तर्जुमाको तयारी शुरू गरेको छ। राष्ट्रिय जनसंख्या नीतिलाई समय सापेक्ष बनाउन सरोकारवालासँग छलफल र सुझाव संकलन गरी काम समेत शुरू गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
जनसंख्या र विकासका हरेक आयामलाई दृष्टिगत गरी समय साक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउने सरकारी लक्ष्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली जनसंख्याका आयामहरू परिवर्तन भइरहेको सन्दर्भमा आगामी दिनमा अवलम्बन गर्ने एकीकृत जनसंख्या नीतिलाई दृष्टिगत गरी सरकारले राष्ट्रिय जनसंख्या नीति ल्याउने प्रक्रिया अघि बढ़ाएको बताउनुहुन्छ।
अहिले जनसंख्याका आयामहरू परिवर्तन भइरहेको अवस्था छ, जस्तो शहरीकरण, बसाई सराई, वैदेशिक रोजगार र प्रजनन दर घट्ने र समग्र जनसंख्याको बनोट नै अब केही दशक पछि चेन्ज हुने अवस्था छ। त्यसैले आगामी हाम्रो नीति चाहिँ कस्तो अवलम्बन गर्ने भन्ने चाहिँ यो सही टाइम हो, त्यसैले मन्त्रालयले यो प्रक्रियालाई अगाडि बढाएको।
जनसंख्या सन्तुलन तथा विकास र समृद्धि हासिलका निमित्त जनसंख्या नीति मुख्य आधार भएकाले समय साक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ। राष्ट्रिय जनसंख्या नीतिमा जनसंख्या, विकास, रोजगारी लगायतका बहुआयामिक पक्षलाई समावेश गरी एकीकृत जनसंख्या नीति तर्जुमा गर्ने उद्देश्य रहेको सरकारी अधिकारी भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली।
हाम्रो विकासका पक्षहरूमा लाभान्वित हुने पक्ष जनसंख्या हो, त्यसैले विकासका हरेक आयामहरूमा चाहिँ यो जनसंख्यालाई दृष्टिगत गरेर हामीले यो जनसंख्या नीतिमा बहु क्षेत्रगत विषय भएको हुनाले यसलाई क्रस कटिङ इस्यूको रूपमा लिएर एकीकृत जनसंख्या नीति तर्जुमा गर्ने भन्ने नै हो।
सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्न तिनै तहका सरकारले एकीकृत जनसंख्या नीति अगाडि जनसंख्या र विकासका आयामलाई जोडेर काम गर्न आवश्यक देखिन्छ। जगत साउ, रेडियो नेपाल, धनगढ़ी।
नेपाली कंग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउनु भएको छ। नेपाली कंग्रेस राप्ती सोनारी गाउँपालिका बाँकेको तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै कोइरालाले पार्टीलाई मजबूत बनाउन सहमति, सहकार्य र एकतामा जोड़ दिनुभयो। सुशासन, समृद्धि र संविधान संशोधनको मुख्य एजेण्डा सहित बनेको कंग्रेस एमाले सम्मिलित वर्तमान गठबन्धन सरकारले सही ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारलाई आफ्नो लक्ष्यबाट विचलित हुन नदिन निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको मर्म अनुसार प्रसारण सामग्रीलाई थप जनता केन्द्रित बनाउँदै लैजानुपर्ने र त्यसका लागि कर्मचारीले आफूलाई रूपान्तरित गर्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको आगामी कार्यदिशा सम्बन्धी आज रेडियो नेपालमा आयोजित अन्तर्क्रियामा पीएसबीका कार्यकारी अध्यक्ष डाक्टर विष्टले राष्ट्रिय एकता, समृद्धि र विपदका विषयवस्तु पीएसबीका प्रमुख प्रसारण विषयवस्तु रहने उल्लेख गर्नुहुँदै श्रोताका आवश्यकता र रूचिलाई सम्बोधन गर्न सक्ने गरी कर्मचारी समेत रूपान्तरण हुनुपर्ने बताउनुभयो। महाशिवरात्रि पर्वको दिन नजिकैसँगै पशुपति क्षेत्रलाई साज सजावट गरेर आकर्षक बनाउन थालिएको छ। पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राम मन्दिर, मृगस्थली लगायतको स्थान झिलिमिली बत्तीले सिंगारिएको छ। भुवनेश्वरी मार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले बताउनुभयो। बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रंगरोगन पनि अन्तिम चरणमा पुगेको छ। महाशिवरात्रिको तयारीका लागि कोष संचालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा 201 सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ। दूतावासले लिस्बन स्थित अलकान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह शुरू गरेको जनाएको छ। नेपाली दूतावास लिस्बनले फ्रान्स स्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानी सहित आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी कन्सुलर सेवा दिन शुरू गरेको हो। शुक्रबारदेखि शुरू भएको घुम्ती सेवाबाट प्रहरी, चारित्रिक प्रमाणपत्र सहित करिब 200 कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ। दूतावासले फेब्रुअरी 26 अर्थात फागुन 14 गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ। भोजपुर जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण भएको छ। हतुवागढ़ी गाउँपालिका 2, रानीवास र रामप्रसाद राई गाउँपालिका 5, माने भन्ज्याङ जोड्ने कावाखोलामा 4,62,74,000 रूपियाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो। बाँकेको राप्ती सोनारी गाउँपालिका 3, वैशाखको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा 95 क्यामेरा जडान गरिएको छ। करिडोरमा वन्य जन्तुको ओहोर दोहोरको अवस्था, वासस्थान, संरक्षण, विविध गतिविधि अवलोकन गर्ने उद्देश्यले त्यहाँ क्यामेरा जडान गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमा हालसम्मकै अत्यधिक ड्रोन आक्रमण गरेको छ। रूसले युक्रेनमा गएराती 267 ड्रोन आक्रमण गरेको युक्रेनको एयरफोर्सका प्रवक्ताले जनाएका छन्। यो आक्रमण फेब्रुअरी 24 सन् 2022 यताकै सबैभन्दा ठूलो आक्रमण भएको बुझिएको छ। आक्रमणका कारण रातभरमा धेरै क्षेत्रहरू ध्वस्त भएका र भवनहरूमा आगो लागेका जनाइएको छ। घटनामा हालसम्म कतिले ज्यान गुमाए भन्ने तथ्याङ्क बाहिर आएको छैन। यसैबीच रूसको रक्षा मन्त्रालयले भने राति रूस लक्षित 20 युक्रेनी ड्रोन नष्ट गरिएको जनाएको छ। जर्मनीको संसदको तल्लो सदन बुन्डेस्टागको संरचना तय गर्न आज मतदान भइरहेको छ। निर्वाचन यसै वर्षको सेप्टेम्बरमा हुनुपर्ने भए पनि गत वर्ष सोशल डेमोक्रेटिक पार्टी, ग्रीन्स र फ्री डेमोक्रेटिक पार्टीको वर्तमान सत्तारूढ़ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो। पछिल्लो सर्वेक्षण अनुसार क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोशल युनियनका भातृदलले अग्रता लिने देखिएको छ। फोर्सा इन्स्टिच्यूटले सार्वजनिक गरेको सर्वेक्षण अनुसार सीडीयू र सीएसयू को समर्थनमा 29% मतदाता रहेको देखिएको छ। स्थिर संघीय सरकार गठनका लागि बुन्डेस्टागका 630 सीट मध्ये बहुमत आवश्यक पर्छ। फोर्सा सर्वेक्षणले 22% उत्तरदाताहरू अझै पनि चुनावको केही समय अघि आफ्नो छनौटको बारेमा अनिश्चित रहेको देखाएको छ। कुल 279 निर्वाचन क्षेत्रमा 4,506 जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् भने कम्तीमा 5,92,00,000 मतदाताले मतदान गर्न पाउने सरकारी तथ्याङ्कले देखाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी संघीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताउनु भएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले अनावश्यक सरकारी कर्मचारीलाई विदा गर्ने प्रयासको नेतृत्व गर्नुभएको छ। मस्कले संघीय कर्मचारीहरूलाई उनीहरूले अघिल्लो हप्ता गरेका 5 मुख्य काम पेश गर्न भनिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक भएको बताउनु भएको छ। आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन त्यही अनुसारका रणनीति र कार्यक्रम आवश्यक भएको बताउनुभयो। अध्यक्ष ढकालले किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोण समेत आवश्यक भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी पार्टी विप्लव सिंहले जुम्लामा स्याउ रोप्न शुरू गरेको छ। सो पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लामा स्याउ रोप्ने कार्यको आइतबार शुरूआत गर्नु भएको छ। नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका साथ धौला पानीमा करिब 14,000 वर्ग मिटर जमीनमा स्याउ रोपण कार्य शुरू गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लवले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भरता सम्भव नहुने निष्कर्ष सहित आफ्नो पार्टी कृषि अभियानमा जुटेको बताउनुभयो। उहाँले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको पनि उल्लेख गर्नुभयो। आइतबार धौलापानीमा करिब 1,000 बढी स्याउ बिरुवा रोपेको र सोमबार 12 गते बिहान कालीकोटको तिला गुफा नगरपालिकामा स्याउ रोप्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य अडिक सिंहले जानकारी दिनुभयो। नेपाली शेयर बजारमा आइतबार कारोबार सूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले बढेको छ। आइतबार नेप्से परिसूचक 11.66 अंकले बढेर 2,755.40 बिन्दुमा कायम भएको छ। आइतबार 328 कम्पनीहरूका 2,12,06,000 किता शेयरहरू 11,54,83,37,000 रुपियाँमा किनबेच भएका छन्। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि 3 सदस्यीय समिति गठन गरेको छ। उप प्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेल संयोजक रहनु भएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डाक्टर खोमराज खरेल रहनु भएको छ।
अब खेल समाचार अझै बमबाट।
लेबनानले सान्तोला जितसहित इन्टरनेशनल वुमेन च्याम्पियनशीप सकाएको छ। त्रिपुरेश्वर स्थित दोस्रो रंगशालामा आज भएको लिग चरणको अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई 2-0 गोलले हराएको हो। यो नतिजासँगै लेबनान 3 खेलमा 2 हार र 1 जितसहित 3 अंक जोडेर प्रतियोगिता सकाए। यी दुई टोली यस खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेका थिए। लेबनानलाई खेलको 13 मिनटमा किस्टिक मोलोलले शुरूआती अग्रता दिलाइन्। 22 मिनटमा म्यारोस महालाले अग्रता दोब्बर बनाइन्। त्यसपछि थप गोल हुन सकेन। यता लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले म्यानमारको सामना गरिरहेको छ। खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी छ। अपराजित दुवै टोलीले एक खेल अगावि फाइनलमा स्थान बनाइसकेका छन्। यसअघि नेपालले किर्गिस्तान र म्यानमार विरूद्ध समान 1-0 गोलको जित दर्ता गरेको थियो। यता म्यानमारले लेबनानलाई 3-1 र किर्गिस्तानलाई 5-0 गोलले पराजित गरेको थियो। नेपाल र म्यानमार चौथो पटक आमने सामने हुँदैछन्। यसअघि नेपालले 2 हार र 1 बराबरीको नतिजा निकालेको छ। सन् 2019 भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग 3-0 तथा फाइनलमा 3-1 पराजित भएको थियो। त्यसअघि सन् 2018 भएको ओलम्पिक एसिया छनौटको पहिलो चरणमा नेपालले म्यानमारसँग 1-1 गोलको बराबरी खेलेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाड़ी भूभागको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.7 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाण्डौको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ताप्लेजुङ केबलकार निर्माण विवाद, भारतको ओडिसामा अध्ययनरत प्रकृति लम्सालको मृत्यु लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बैठकमा उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीले 7 दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको रूलिङ। ताप्लेजुङ सदरमुकाम, फुङलिङ बजार र पाथीबरा क्षेत्रमा निषेधाज्ञा जारी। जुम्लाका 8 स्थानीय तहको मुकाम राष्ट्रिय सड़क सञ्जालमा जोड़ियो र रूसद्वारा युक्रेनमा हालसम्मकै अत्यधिक ड्रोन आक्रमण। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।